नमस्कार, अन्तर संवादबाट सन्तोष रिग्मी। आज क्षयरोग विरूद्धको दिवस, जनचेतनाको कमी तथा उपचार पहुँच पुग्न नसक्नु जस्ता कारणले नेपालमा लामो समय क्षयरोगलाई जटिल समस्याका रूपमा लिइए पनि पछिल्लो समयमा अवस्था फेरिएको छ। यद्यपि जनचेतना र औषधिमा पहुँच पुर्याउन सम्बद्धहरूले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता भने विभिन्न क्षेत्रबाट औल्याउने नै गरिएको छ। आज क्षयरोग विरूद्धको दिवसमै अन्तर्सम्वादलाई केन्द्रित गर्नेछौं। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रमुख छातीरोग विशेषज्ञ डाक्टर नवीन प्रकाश शाह हामीसँग कुराकानीमा हुनुहुन्छ। हजुर डाक्टर साहब,
हजुर नमस्ते।
हजुर, अब क्षयरोग विरूद्धको दिवस आज हामी मनाउँदैछौं, क्षयरोग के हो त्यहीबाट शुरू गरौं है।
क्षयरोग एउटा एक किसिमको रोग हो, यो सरुवा रोग हो, यो चाहिँ एउटा माइक्रोब्याक्टेरियम ट्युबरकुलाई भन्ने किटाणुले गर्दा हुने गर्छ। यो बिरामी मानिसले खोक्दा हाँस्यु गर्दा यो किटाणु इन्भाइरोमेन्टमा जाने र अरू निरोगी मान्छेले सास लिँदाखेरि निरोगी मान्छेको शरीरभित्र छिर्ने गर्छ। यसरी नै यो रोग एक मान्छेबाट अर्कोमा सर्ने गर्छ।
यसको कारण चाहिँ के हो, कसरी यो रोग सर्छ अथवा रोग संक्रमण हुन्छ?
हजुर, यसको कारण चाहिँ माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने किटाणु छ, जुन कि नेपालमा पर्याप्त धेरै ठाउँमा धेरै मान्छेमा यो पाइरहेछ। र मान्छेले खोक्दा हाँच्यो गर्दा बोल्दा होइन यो हावामा यो किटाणु जाने गर्छ छिट्टा यसको, र अरू निरोगी मान्छेले गर्दा निरोगी मान्छेले सास लिँदाखेरि यो सासको माध्यमबाट सर्ने गर्छ।
के कारण यो किटाणुको मात्रा नेपालमा बढी छ अथवा यसको कारण के हो?
हजुर, यो चाहिँ अब त्यो कारण चाहिँ भन्न गाह्रै छ, त्यस्तो कुनै डेटा छैन कि किन यसमा छ भनेर। अब पहिलादेखि नै रोगी मान्छेहरू धेरै छन्, सबै उपचारको दायरामा आइरहेको छैन, जसले गर्दाखेरि रोगी मान्छेले यो सार्दै गर्ने एकले अर्कालाई सार्दै गरिरहेको छ। अब अमेरिका युरोपको कुरा गर्ने हो भने त्यतातिर चाहिँ यो एकदमै कम मात्रामा कहिले काहीँ त्यो चाहिँ बाहिरबाट आएका मान्छेहरूमा मात्र देखिन्छ। त्यतातिर तिनीहरूले सबै रोगीलाई उपचार गरेर निको पाइसकेका छन्, त्यस कारण त्यो पाउँदैन। तर यतातिर रोगी मान्छे बढी भएकोले गर्दा उनीहरूले खोक्दा हाँस्यो गर्दा यो किटाणुहरू इन्भाइरोमेन्टमा जाने गर्छ।
यो किटाणु चाहिँ कसरी जेनेरेट भइरहेछ अथवा यो कहाँबाट यो के कारणले भइरहेछ भन्ने कुराको अध्ययनको आवश्यकता त छ होला होइन? कि चाहिँ संख्या बिरामीको संख्या बढी छ त्यसकारणले यो बढिरहेछ भन्ने मात्रै यसको कारण हुन सक्छ?
यो अब वर्षौ वर्ष पुरानो, सबैभन्दा पुरानो रोग बोधेको टिभी पनि हो होइन। त्यो कालदेखि नै यो किटाणु चाहिँ यो हाम्रो इन्भाइरोमेन्टमा पाइरहेछन्, हाम्रो वातावरणमा छन्, र त्यही रोगी मान्छेले खोक्दा हाँस्यो गर्दा नै यो चाहिँ एकबाट अर्कोमा सरिरहेछन्। त्यस कारण यो चाहिँ धेरै पुरानो, एकदमै आदिकालदेखि नै यो हाम्रो इन्भाइरोमेन्टमा छ
भनेको। यो वंशाणुगत समस्या त होइन, होइन
यो वंशाणुगत समस्या होइन, यो इन्फेक्सन हो होइन।
हजुर, अनि अब यो सर्ने कारण चाहिँ खास गरी त्यही खोक्नु र हाँच्यो गर्नु नै हो।
खोक्दा हाँच्यो गर्दा र अरू निरोगी मान्छेले त्यही त्यही फिट्टाको सास तान्दाखेरि सर्ने गर्छ।
यसको सर्ने तरिका यो बाहेक अरू छैन,
अरू खासै छैन।
हजुर, यसका चाहिँ हामी कहाँ त अब यहाँले पनि अघि उल्लेख गरिसक्नुभयो, एकदम यो लामो समय हाम्रो धेरै पुरानो रोग नेपालको, अनि जटिल समस्याका रूपमा पनि हामीले लियौं। अब यो यसको जटिलता चाहिँ क्रमशः बिस्तारै साधारण रूपमा अगाडि बढ्दै गएको छ अथवा मानिसहरूको मनस्थितिमा पनि र उपचारको पहुँचको सन्दर्भ यी यावत कुराहरूमा पनि अलिक फरकपन आएको छ भनिएको छ। अहिलेको अवस्था चाहिँ ठ्याक्कै कस्तो हो?
हजुर, अहिले अब नेपालमा प्रत्येक वर्ष, यो वर्ष लास्ट वर्ष चाहिँ हाम्रो एउटा डब्ल्युएचओले एउटा डेटा दिन्छ, इस्टिमेटेड डाटा भन्छ त्यसलाई होइन, त्यो चाहिँ 68,000 बिरामी छ भनेर देखाएका छन् होइन। तर हामीले अब सबै पत्ता लगाउन सकेका छैनौँ, किनकि हाम्रो कभरेज एरिया होइन, दूर दराजमा रहेका बिरामीहरू उनीहरूले हामीले पत्ता लगाउन सकेका छैन। त्यसले गर्दा हामीले 40,776 बिरामी गत वर्ष पत्ता लगाएका छौँ होइन। त्यस्तै अब भन्यो भने 40% जति बिरामी चाहिँ हाम्रो उपचारको दायरामा आएन। अब जो नआएका मान्छेहरू अरूलाई सारिरहेका हुन्छ, जसले गर्दा यो कन्ट्रोलको समस्या छ। त्यस कारण हाम्रो यो 68,000 छ भने 68,000 नै उपचार गरिदियो भने त्यो सर्ने चान्सेस कम हुन्थ्यो होइन। त्यस कारणले गर्दाखेरि यो चाहिँ अहिले पहिलाको भन्दा अब भन्ने हो भने दिन प्रतिदिन यसको अवस्था अलिक जटिल नै छ। जबसम्म हामी सबै बिरामी पत्ता लगाउँदैनौँ, उपचार गर्दैनौँ भने यो रोग चाहिँ बढ्दै जान्छ। अरू अरू कन्ट्रीहरूमा पनि अब यस्तै हो, सबै कन्ट्री अब धेरै कन्ट्रीहरूले पनि प्रयास गरिरहेछन्। यो साउथ इस्ट एसिया कन्ट्री जस्तै कि भारत भयो, पाकिस्तान भयो, बङ्गलादेश भयो, यहाँ त अझै धेरै चाहिँ एकदमै टिभीका किटाणुहरू, टिभीका बिरामीहरू चाहिँ देखिरहेछन् होइन। नेपालमा पनि चाहिँ यो प्रत्येक वर्ष 60,000 भनेको एउटा ठुलो नम्बर नै हो, र यसमा औषधि प्रतिरोधी पनि डेभलप हुँदैछ। जस्तो कि पहिला चाहिँ अब फर्स्ट लाइनका औषधिले काम गर्ने, सुरुका दिएका औषधिहरूले काम गर्ने हुन्थ्यो भने आजकल चाहिँ सुरुको औषधिले काम नगर्ने खालका किटाणुहरू पनि देखिरहेका छन् होइन। मेनली एकचोटि औषधि खाइसकेकोमा त एकदमै बढीमा देखिन्छ भने औषधि नखाएका, कहिले पनि औषधि नखाएका बिरामीमा पनि यो औषधि प्रतिरोधी डेभलप भएको देखिन्छ। र यो औषधि प्रतिरोधी क्षयरोगको लागि नेपाल एउटा चाहिँ विश्वको 30 हाई बर्डन कन्ट्री भन्छ, उच्च प्रकोप भएको देशमध्ये नेपाल पनि एउटा पर्न गएको छ, जसले गर्दा यो हामीले एकदमै चुनौती छ यो चाहिँ मल्टी ड्रग रेसिस्टेन्ट ट्युबरक्युलोसिस भन्छ हामीले, त्यसको लागि हामी धेरै प्रयास गरिरहेका छौँ।
यसको पहिचानमा समस्या छ कि डाक्टर साहब, के यसको समस्या चाहिँ कहाँनिर हो? अब जस्तै मानौ मलाई क्षयरोग भयो भनेर मानिसले कसरी थाहा पाउन सकिन्छ त?
अब यसको लक्षणहरू हुन्छ होइन, र लक्षणविहीन पनि हुन्छ, यो त्यसका नै चुनौती छ होइन। लक्षण भयो भने त धेरै जसो मान्छे चाहिँ स्वास्थ्य संस्थामा गएर त्यहाँ चाहिँ जाँच उपचार गराउने गर्छ, तर लक्षणविहीन छ रोगीहरू पनि धेरै छन्। जस्तो हामीले 2018-19 प्रिभिलेन्स सर्वे एउटा गर्दाखेरि के देखियो भने 70% मान्छेहरूको जीवभित्र किटाणु छ, उसले अरूलाई सारिरहेछ तर उसमा सिम्टम छैन, जसले गर्दा हामीले एक्सरे गर्दाखेरि एक्सरेमा चाहिँ दाग देख्ने र उसको जाँच गर्दाखेरि क्षयरोग परीक्षण गर्दा क्षयरोग देखिने गरेको देखाएको थियो। त्यस कारणले गर्दा यसबाट के थाहा हुन्छ भने, एक त जसको सिम्टम छ त्यो त आफै स्वास्थ्य संस्थामा गएर जाँच आयो, तर जसको सिम्टम छ ऊ मान्छे त जाँदैन, त्यस कारण यसको लागि मास स्क्रिनिङहरू गरेन भने के हुन्छ भने यो चाहिँ क्षयरोग चाहिँ उन्मूलन गर्न गाह्रो हुन्छ, किनभने अब त्यो क्षयरोगीले अरूलाई रोग सारिरहेको हुन्छ, सिम्टम हुँदैन, त्यो स्वास्थ्यमा जाँदैन। त्यस कारण पनि अब प्रोग्राममा यो वर्षदेखि हामीले यो एआई एक्सरे भन्छ, हामीले एक्सरे सहितको क्याम्पहरू गर्ने र एक्सरे गरेपछि त्यसमा के छ त जाँच गरेर त्यसको उपचार गर्ने भनेर पनि हामी ल्याएका छौँ।
यसको संक्रमण छ नि डाक्टर साहब, यसको संक्रमण चाहिँ अब मुख्यतया चाहिँ फोक्सोमा भनिन्छ, तर फोक्सो बाहेक अन्य अङ्गमा पनि यो क्षयरोग हुन्छ र त्यसले पनि धेरै मानिसहरू प्रभावित भइरहेका छन् भनेर विश्व स्वास्थ्य संगठनको हाम्रै चाहिँ हामीलाई लिएर गरिएको प्रतिवेदनमा पनि छ। यो यसको संक्रमण कहाँ कहाँ कसरी कसरी हुन्छ डाक्टर साहब?
हजुर, यो चाहिँ जुन अङ्गमा पनि हुन सक्छ। नेपालमा नेपालको डेटा भन्ने हो भने 70% मान्छेको चाहिँ फोक्सोमा क्षयरोग हुन्छ भने 30% मान्छेको क्षयरोग बाहिर अरू अङ्गहरूमा क्षयरोग भन्छ, त्यसलाई हामीले इपिटिभी भन्छौँ, एक्स्ट्रा पल्मोनरी। पल्मोनरी भनेको फोक्सो भने हो, एक्स्ट्रा पल्मोनरी भनेको फोक्सो बाहिरको हो। फोक्सो बाहिर सबभन्दा बढी चाहिँ यो चाहिँ इन्टेस्टाइनमा होइन, त्यसपछि प्लुरा भने हुन्छ त्यसमा, ग्ल्यान्डमा, लिम्फ नोड्समा होइन, त्यसपछि मस्तिष्कको टिभी होइन, त्यसपछि मुटुको टिभी, यो डिफ्रेन्ट अङ्ग सबै अर्गनमा हुन सक्छ।
अब आजको दिन हामी दिवस मनाइरहँदाखेरि क्षयरोग नियन्त्रणमा सरकारले गरिरहेको प्रयास, किनभने अब यो यहाँ चाहिँ अब क्षयरोग केन्द्रका प्रमुख पनि हुनुहुन्छ, हामीले गरिरहेको प्रयास चाहिँ के छ?
हामीले धेरै प्रयास गरेका छौँ। नेपाल सरकारको यो प्रायोरिटी वन पिगन प्रोग्राम भन्छ, त्यसमा छौँ होइन, र नेपाल सरकारको ठुलो लगानी छ यो क्षयरोगमा, साथै हाम्रो दात्रु निकायहरू, ग्लोबल फन्डहरू, उहाँहरूको पनि यसमा ठुलो प्रयास छ, र हामी दिन प्रतिदिन यो डोर टु डोर कम्पेनसँग सुरु गरेका छौँ, टिभी फ्री इनिसिएटिभ भनेर सुरु गरेका छौँ होइन। टिभी फ्री नेपाल बनाउनलाई टिभी फ्री पालिकाबाट स्टार्ट गर्नुपर्ने हुन्छ, त्यस कारण हामीले विगत 4 यो टिभी फ्री पालिकाका कन्सेप्ट ल्याएका छौँ। प्रत्येक वर्ष हामीले नयाँ नयाँ पालिकामा बढाउँदै गइरहेछौँ यो प्रोग्रामहरू, र यसमा घरमै गएर उसको सिम्टम छ भने उसलाई जाँच गर्ने, उपचार गर्ने, र प्रिभेन्सनका यसमा प्रिभेन्टिभ थेरेपी भन्छ हामीले, प्रिभेन्टिभको लागि उपचार, प्रिभेन्सनको लागि उपचार गर्ने होइन, त्यो सबै गर्दै, र जति पनि यो बिरामी लक्षण देखिरहेका छ भने तुरन्त स्वास्थ्य संस्थामा आएर जाँच गराउनु, जाँच फ्री छ, उसको उपचार फ्री छ, 1 पनि औषधिमा खर्च गर्नु पर्दैन, सबै औषधि निशुल्क पाइन्छ, त्यो सबै यो प्रोग्रामले नेपाल सरकारले अहिलेसम्म गरेको छ।
यसको कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ? जस्तो पालिकाबाटै कतिपय पालिकाहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका छन्, उनीहरूले अलिक बढी तदारुकताका साथ पनि गरेका छन् र उनीहरूले अलिक प्रचारमा पनि ल्याएका छन् कि हामीले यो गरिरहेका छौं भनेर, तर देशभरि नै एउटै हिसाबले चाहिँ यो कार्यक्रम सञ्चालन भएको पाइएको छैन। त्यसका कारण के हुन् कि अब कसैले अलि बढी गम्भीर रूपमा लियो कि त्यसलाई, अथवा कसैले लिएन कि, यसको अनुगमन कसरी हुन्छ?
हजुर, यो चाहिँ तपाईँले भन्नुभएको एकदमै राम्रो क्वेसन हो। सबैको आफ्नो एब्जर्भ गर्छ, सबैको आफ्नो प्रायोरिटी हुन्छ। कुनै पालिकाले अलिक बढी प्रायोरिटी गर्ला, कुनैले कम गर्ला, तर हाम्रो पुरै नेपालभरि होइन 77 जिल्लामा यो प्रोग्राम छ, सबै पालिकामा यो प्रोग्राम छ। तर टिभी फ्री पालिका भनेर एकैचोटि सबैमा जाँदा अलिकति त्यसमा बजेट पनि धेरै लाग्ने र त्यसमा अब दक्ष जनशक्ति पनि बनाउँदै जान लानुपर्ने भएकोले क्रमिक रूपमा यो हामी यो जाँदैछौँ यो टिभी फ्री पालिका। अहिलेसम्म 149 टोटल नेपालमा 753 पालिकामा यो टिभी फ्री पालिका इनिसिएटिभ सुरु गरेका छौँ। त्यसमा हाम्रो बजेट पनि धेरै गइरहेका छन् र त्यसमा हाम्रो आउटपुट पनि आइरहेको छ, केस फाइन्डिङ पनि बढेको छ, प्रिभेन्सनका कुराहरू पनि बढेका छन्। तर अब सबै पालिकाको आफ्नै अब्जर्भ गर्ने क्यापेसिटी, आफ्नो प्रायोरिटीहरू पनि हुन्छ होला, अनि कति कुरा आफूलाई त्यो नजानेर पनि त्यस्तातिर नगएको पनि हुनसक्छ। तर सबै पालिकाले राम्रै काम गरिरहेका छन्, जति स्रोत साधनले भएको छ सबैले गरिरहेका छन्। र यो चाहिँ खालि केन्द्रको प्रोग्राम होइन, यो चाहिँ प्रदेशदेखि लिएर स्थानीय तहदेखि लिएर सबैले यसमा इन्भेस्ट पनि गरेका छन्, काम पनि गरेका छन्, सबैको आफ्नो आफ्नो ड्युटीहरू पनि छन्, त्यो सबै गरिरहेका छन्।
अब यहाँले अघि उल्लेख गर्दै हुनुहुन्थ्यो कि हाम्रो चाहिँ पहिचानको सबभन्दा ठुलो समस्या, किनभने अब यसको चाहिँ केही देखिने लक्षण केही नदेखिने लक्षणको यसको समस्या छ भनेर पछिल्लो समयमा चाहिँ जाँच जुन पालिकाहरूमा सुरु भएको छ हुन त सबैमा भएको छ भन्नुभएको छ यहाँले, तैपनि यहाँले संख्या दिनुभयो 149 चाहिँ विशेष कार्यक्रमहरू सञ्चालन छन्। अब त्यहाँ त्यो जाँच गर्ने पहिचान गर्ने क्षयरोगीहरूको संख्या चाहिँ पत्ता लगाउने र उनीहरूलाई उपचारमा ल्याउने जुन प्रक्रिया छ नि, यसले चाहिँ हामीले लिएको लक्ष्य पूरा गर्नमा कतिको भूमिका निर्वाह गर्न सक्छ अथवा जाँच कुन चाहिँ ढंगले कतिको म्यासिभली गएको छ?
डेफिनेटली अब मेन यसमा केस फाइन्डिङ भन्छ हामीले, त्यसमै समस्या छ होइन, पहिचानमा समस्या छ। कसरी पहिचान गर्नु? पहिचान गरिसकेपछि उपचारको निको हुने दर चाहिँ विश्वमै सबैभन्दा राम्रो नेपालको छ भने पनि हुन्छ, किनकि हाम्रो ट्रिटमेन्ट सक्सेस रेट चाहिँ 92% 92% छ होइन। अरू भारतकै हेर्ने हो भने 85 भन्दा तल छ, 80% जति नै छ उसको उपचार निको हुने दर। जापानको हेर्ने हो भने 65% छ, त्यस्तै थाइल्यान्डको हेर्ने हो भने 72% छ। त्यो कुराहरू हेर्दाखेरि नेपाल उपचारमा एकदमै राम्रो, तर पत्ता लगाउनमा अलि हामी हाम्रो कमजोरी देखिन्छ, किनकि अब मान्छेलाई खोक्दा पनि यो त साधारण खोकी हो कि, स्वास्थ्यमा नजाने, नजचाइदिने होइन, अनि त्यसपछि यो केस फाइन्डिङ चाहिँ नहुने, अनि त्यो नभएपछि उसले अरूलाई पनि सारिदिने, त्यसले गर्दाखेरि रोग बढेको हो। त्यस कारण जनचेतनाको यसमा कमी छ, त्यो जनचेतना बढाउनु पर्ने हुन्छ। त्यो बढायो भने बिरामी आफै स्वास्थ्य संस्थामा जान्छन्। र अर्को कुरा मैले अघि पनि भने, यो लक्षणविहीनलाई पनि हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। यो लक्षणविहीनलाई सम्बोधन गर्नको लागि यदि कोही मान्छेको घर वरिपरि कोही छरछिमेकमा कोही टिभीका छ भने आफू पनि स्वस्फूर्त रूपमा गएर जाँच गर्नुपर्ने हुन्छ, किनकि यसलाई हामीले कन्ट्याक्ट ट्रेसिङ भन्छौँ होइन। कन्ट्याक्टमा गएको छ भने सर्ने चान्स बढी हुने भएकोले गर्दा तिनीहरूलाई यो जाँचमा जानुपर्ने हुन्छ, र जाँच गराउँदा क्षयरोग देख्यो भने उपचारमा जानुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि अब यो लक्षणविहीनलाई पनि हामीले गरेन भने यो क्षयरोग उन्मूलनतिर हामीले लाग्न अलिकति गाह्रो हुन्छ, क्षयरोग अन्त्यतिर जान गाह्रो हुन्छ। तर पनि धेरै प्रयासहरू भइरहेका छन्, मान्छेहरूमा जनचेतना पनि पहिलाभन्दा बढ्दै गइरहेका छन्, र पहिला स्टिग्माका कुराहरू हुन्थ्यो यो घृणा गर्ने मान्छेहरूले, त्यो पनि अहिले धेरै कम भएका छन्, त्यो न्यून भएका छन्, र त्यसको लागि प्रोग्रामहरू पनि ठाउँ ठाउँमा भइरहेका छन्। त्यो सबै गरेर अहिले हामी हाम्रो लक्ष्य प्राप्तिकैतिर हामी लाग्दैछौँ, तर पनि यो चुनौती चाहिँ छ।
हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा अन्तरसंवादमा छौं। अन्तरसंवादमा आज क्षयरोग विरूद्धको दिवसका सन्दर्भमा कुराकानी गरिरहेका छौं। जनचेतनाको कमी तथा उपचार पहुँच पुग्न नसक्नु लगायतका कारणले नेपालमा क्षयरोगलाई जटिल समस्याका रूपमा लिने गरिएको छ। पछिल्लो वर्ष 68,000 बिरामी पत्ता लगाइएको छ, त्यसमध्ये 40,776 पत्ता लगाइएको नेपाल सरकारले जनाएको छ। यिनै विषयमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख छाती रोग विशेषज्ञ डाक्टर नवीन प्रकाश शाह। डाक्टर साहब, अब जसरी यो कार्यक्रम सञ्चालनमा छ, यो कार्यक्रम चाहिँ भौगोलिक रूपमा चाहिँ यहाँहरूले जुन यो 149 पालिकाहरू कसरी चयन गर्नुभएको छ, र अब तथ्याङ्कीय रूपमा जसरी तथ्याङ्क आएको छ कि डब्ल्युएचओले भनेको छ कि 68,000 बिरामी तिमीहरूका एक वर्षमा भेटियो, हामीले 40,000 भन्दा बढी हामीले भेटेकै पनि यहाँले पनि बताउनुभयो, अब यसको जुन नियन्त्रणको प्रयास छ अथवा हामी क्षयरोग मुक्त अभियान जसरी सञ्चालन गरिरहेका छौँ, यसका प्रायोरिटीहरू प्राथमिकताहरू कसरी तय गरिएका छन्? संख्यात्मक आधारमा बढी पहिचान भएका ठाउँहरूमा बढी कार्यक्रम चाहिँ लागू भएको छ कि, अथवा के कसरी यो अभियान अघि बढ्दैछ त?
यो चाहिँ डेफिनेटली सबै ठाउँमा इक्वल प्यासेन्जर जस्तो कि मधेस प्रदेशमा भन्ने हो भने सबभन्दा बढी बिरामी देखेका छन्, त्यसपछि बागमती प्रदेश र लुम्बिनी प्रदेशमा छ। त्यस कारण सातवटै प्रदेशमा भन्नुपर्दाखेरि यो तीनवटा प्रदेशलाई हामी एकदमै प्रायोरिटीमा राखेका छौँ र हाम्रो प्रोग्रामहरू पनि जहाँ बढी बिरामी छ त्यता अलिक बढी प्रोग्राम हुने नै भयो होइन। तर पनि सबै 77 जिल्लामा र 753 पालिकामा हाम्रो प्रोग्रामहरू कन्टिन्यू छन् र कुनै पनि बिरामी नछुटोस् भनेर हाम्रो उद्देश्य छ र त्यसमा हामी प्राप्त गर्दै गइरहेका छौँ। र अहिले भन्नुपर्दाखेरि जहाँ जहाँ केस बढी छ, जस्तो कि यो 44 जिल्ला पहिचान भएको छ जसमा कि यो बढी केसहरू देखिन्छ, त्यसमा चाहिँ हाम्रो ग्लोबल फन्डको सपोर्टमा हाम्रो धेरैवटा प्रोग्रामहरू गइरहेका छन्। लाइक डोर टु डोर गएर स्क्रिनिङ गर्ने, त्यस्तै खकार सङ्कलन गरेर परीक्षण गर्ने, त्यस्तै उसको चाहिँ ठुला अस्पतालहरूमा त्यो नजिकको कुनै ठुला अस्पताल छ भने ठुला अस्पतालमा हाम्रो एउटा डेडिकेटेड मान्छे नै हुन्छ, त्यो ठुलो लाइनमा बसिरहेको छ भने ठोकिरहेको छ भने त्यसलाई पहिचान गरेर त्यसलाई चाँडो जाँच गरेर पत्ता लगाउने, त्यस्तै धेरैवटा प्रोग्रामहरू यो हाम्रो जहाँ जहाँ केस बढी छ त्यो जिल्लाहरूमा भइरहेका छन्। साथै सबै जिल्लामा पनि छन्, तर अघि पनि मैले भने 149 पालिकामा हाम्रो विशेष कार्यक्रम चलिरहेको छ यो क्षयरोग पहिचानको, त्यो चाहिँ हाम्रो अगाडि बढिरहेको छ त्यो कार्यक्रम।
अब यो पहिचानकै सन्दर्भमा खास गरी जसरी सरकारको क्षयरोग कार्यक्रममा मानिसहरू उपचारका लागि दर्ता गरेको जुन तथ्याङ्क छ 1 वर्षको 40,776, यसमा अब 39% महिला र 61% पुरुष भनिएको छ। यो पुरुषहरूमा यो समस्या किन बढी देखिएको हो, त्यसको केही अध्ययन गर्नुभएको छ?
पुरुषहरूमा जस्तो कोविडमा पनि पुरुषहरूमा बढी देखेको थियो, महिलामा कम देखिन्थ्यो, त्यसै यो क्षयरोगमा पनि सेम डेटा छ लगभग, उस्तै पुरुषमा अलिकति बढी र महिलामा कम होइन। अब यो चाहिँ कुन कारणले महिलामा कम र पुरुषमा बढी हुन्छ भने अहिलेसम्म यो पत्ता लागेको छैन, तर मोस्टफुल के हुन्छ भने अब पुरुषले चुरोट बढी खाने जसले गर्दा फोक्सोको समस्या हुने र फोक्सोमा रोग लाग्ने सम्भावना बढ्ने, त्यस्तै अब यो लोग्ने मान्छेहरू यो मेलहरू के हुन्छ भने बाहिर बढी जाने होइन, भिडभाडमा जाने होइन, महिलाहरू घरमै बस्ने र पुरुषहरू बाहिर निस्किने होइन, जसले गर्दाखेरि यो सर्ने सम्भावना बढी हुने, त्यो कारणहरू हुन सक्छ भनेर देखाएका छन्। तर एक्ज्याक्ट किन महिलामा कम र पुरुषमा बढी भयो भन्ने कुरो अहिलेसम्म त्यस्तो अध्ययनमा देखेको छैन।
यो सञ्चालन गरिएका जुन कार्यक्रमहरू छन् यी कार्यक्रमहरूमा पहिचान गर्ने सन्दर्भमा हाम्रो जनशक्तिको अवस्था चाहिँ के छ, कतिको दक्ष जनशक्ति हामीसँग छन् अथवा त्यो कारणले पनि हामी पहिचानमा चाहिँ कहीँ चाहिँ चुकिरहेका छौँ कि?
हजुर, यसमा यो दक्ष जनशक्तिको एकदमै महत्त्वपूर्ण योगदान हुन्छ। यो फाइन्डिङ किन हुँदैन त, सबभन्दा पहिले त एउटा के बिरामी होला भने दूर दराजमा होला जहाँ हाम्रो स्वास्थ्य अवस्था छैन र जहाँको बिरामी खोकी लागे पनि लगाउन जाँदैन, त्यो एउटा कारण हुनसक्छ। अर्को कारण के हुनसक्छ भने मान्छे त स्वास्थ्य संस्थामा गयो तर त्यहाँ दक्ष जनशक्ति छैन भने के हुनसक्छ भने उसले थाहै नपाउन सक्छ कि यसलाई तिमी हो कि होइन भनेर शङ्कै नगर्न सक्छ। अर्को के हुनसक्छ भने स्वास्थ्य संस्थामा गएपछि त्यहाँ जाँच उपचारका साधनहरू नहुन सक्छ, जाँचका साधनै भएन भने नगरेका हुन सक्छन्। सो डिफ्रेन्ट कारणहरू छ जसमध्ये एउटा दक्ष जनशक्ति चाहिँ एकदमै इम्पोर्टेन्ट हो। दक्ष जनशक्ति छ भने उहाँले यो शङ्का गर्यो भने त्यहाँ जाँच नभए पनि अरू ठाउँमा हाम्रो अघि पनि भयो यो खकार ट्रान्सपोर्टको व्यवस्था छ, एक ठाउँमा त अर्को ठाउँमा लगिदिने हाम्रो मान्छेहरू छन्। सो मेन त चाहिँ दक्ष जनशक्ति भयो भने उहाँले शङ्का गर्न सक्छ र शङ्का गर्यो भने खकार चाहिँ हामीले पठाएर जाँच गराएर त्यसमा क्षयरोग देख्छ कि देख्दैन भनेर हामी पत्ता लगाउन सक्छौँ। त्यस कारण दक्ष जनशक्तिको लागि पनि नेपाल सरकारले प्रत्येक वर्ष यो ट्रेनिङका कार्यक्रमहरू, रिफ्रेसर ट्रेनिङका कार्यक्रमहरू गरिरहेका छन् र प्रत्येक वर्ष यो कार्यक्रम बढाउँदै लग्ने हाम्रो एउटा लक्ष्य पनि छ र त्यसमा हामी धेरै अगाडि बढिसकेका छौँ र धेरै ठाउँमा पहिला भन्दा त धेरै राम्रो भएको छ। स्वास्थ्य कर्मीहरूलाई पनि क्षयरोगको बारेमा एकदमै नलेज, यो खोकी खकार यो लक्षणहरू होइन बिना लक्षणका र प्रिभेन्टिभ थेरेपीका धेरै कुराहरू सिकाएका छौँ, तर अझै पनि हामीले यसमा धेरै नै गर्न बाँकी पनि छ।
हजुर, अब साधन स्रोतको सन्दर्भ यहाँले उल्लेख गर्नुभयो, हाम्रो अवस्था चाहिँ ठ्याक्कै कस्तो छ होइन, हामी विस्तारी गरिरहेछौँ त्यो त छँदैछ, तर जुन हिसाबले चाहिँ पहिचान हुनुपर्ने पहिचान हुन सकिरहेको छैन, नयाँ बिरामी हरेक वर्ष चाहिँ यत्रो ठूलो संख्याका बिरामी चाहिँ देखिरहेका छन्, 40,776 त हाम्रो आफ्नै चाहिँ प्रक्रियामै आएका छन् भनेपछि त संख्या त एकदम ठूलो छ।
हजुर, अब कुरा के हो भने डेफिनेटली सबै चिज राम्रो चाहिँ भन्न त मिलेन, तर धेरै राम्रो चाहिँ छ। किन छ भने अब लास्ट इयर हामीले 35,700 बिरामी पत्ता लगाएको थियो भने यसपालि 40,776 बिरामी पत्ता लाग्यो, भनेको लगभग 3,000 हाम्रो गेन छ। भनेपछि 3,000 बढी पत्ता लागेका छन् भने हाम्रो डेफिनेटली यो पत्ता लगाउनमा स्वास्थ्य कर्मीकै हात होला, हाम्रो जाँच उपचार उपकरणकै हात होला, होइन हामीले जाँचको दायरा बढाएका छौँ, कभरेज एरिया बढाएका छौँ, होइन र प्रत्येक वर्ष अब एकैचोटि 60,000-70,000 त हामी जान सक्दैनौँ। यस्तै हामी प्रत्येक वर्ष नम्बर बढाउँदै लग्ने ताकि सबै बिरामीलाई हाम्रो उपचारमा ल्याउँ र भोलिका दिनमा उसले अरूलाई सहयोग नसारोस्। चाँडोभन्दा यसमा उपचार पनि ढिलो भयो भने उसले सार्न सक्छ, त्यस कारण यसमा चाँडोभन्दा चाँडो नै उपचारमा ल्याउनु पर्ने हुन्छ र त्यसमा हामीले गत वर्षको भन्दा यो जाँच के भन्छ पत्ता लगाउने दर पनि बढेको छ हाम्रो, त्यो एउटा त्यो प्रोग्राम राम्रो डाइरेक्सनमा गइरहेको छ भन्ने पनि देखाएको छ।
यसको संख्या जुन हुन्छ नि यहाँहरूले जाँच गर्ने, जाँच हामीले पत्ता लगाएको 40,776 जुन संख्या छ, कति मानिस मा जाँच गरेर यति मानिसमा क्षयरोग पत्ता लाग्यो?
यो चाहिँ हो, यो चाहिँ लगभग पोजिटिभिटी 10% जति भन्छौँ, होइन 10-15% हाराहारीमा हुन्छ। सहजहरूले मल्टिप्लाई गर्न सक्नुहुन्छ, यो 40,000 15 गर्यो भने लगभग 5-6 लाख आई थिङ्क होइन हामीले जाँच गरेर यति बिरामी आएको होला।
अब यसको जोखिम जुन छ नि, जोखिम नियन्त्रणका केही उपायबारे छलफल गरौँ, कसरी यसको जोखिमबाट बच्न सकिन्छ?
अब यसको जोखिमबाट बच्नको लागि खोक्दा हाँच्यो गर्दा मुख छोप्नु पर्ने हुन्छ, रुमालले हातैले छोप्नु पर्ने हुन्छ, त्यो गर्यो भने वातावरणमा किटाणु जाँदैन र किटाणु गएन भने यो चाहिँ बच्न सकिन्छ। अर्को कुरा यो टिभीका लक्षण भएन भने पनि एउटा के हुन्छ भने टिभी लाग्छ, एउटा ल्याटेन्ट टिभी हामीले भन्छौँ। नेपालमा 50% मान्छेको जीवभित्र टिभीको किटाणु अलरेडी छ, होइन अब उहाँहरूलाई पनि उपचार गर्ने पर्ने अवस्था देखिन्छ, किनकि जसको जीवभित्र किटाणु छ त्यो मान्छेमा कहिले पनि यो इम्युन अलिकति नै कमजोर भयो भने क्षयरोगै देख्ने सम्भावना हुन्छ, तर इम्युन कमजोर भएन भने रोग चाहिँ लाग्दैन, किटाणु चाहिँ बसिरहेको छ, त्यो चाहिँ लामै समय बस्न सक्छ। त्यसले गर्दाखेरि तिनीहरूलाई पनि उपचार गर्नुपर्छ, यदि उपचार गरेन भने त्यो किटाणुहरूले गर्दा भोलिका दिनमा क्षयरोग नियन्त्रणमा समस्या आउन सक्छ, जसले गर्दा अहिले चाहिँ हामी 5 वर्ष मुनिका बालबालिका तथा एचआइभी भएका मान्छेलाई यो प्रिभेन्टिभ उपचारहरू पनि गरिरहेका छौँ र साथै यो प्रिभेन्सन गर्यो भने बच्न सकिन्छ। अर्को चाहिँ भिडभाडमा त्यति नजाने, जानै पर्यो भने मास्क लगाएर जाने, होइन सेनिटाइजेसनका कुराहरू, हातहरू धुनिए साबुन पानीले त्यो सबै छँदैछ, यो सबै गर्यो भने यसबाट बच्न सकिन्छ।
अब पछिल्लो समयमा उपचारमा जसरी मानिसहरू आइरहेका छन् अथवा यहाँहरूले पत्ता लगाइरहनु भएको छ, यो दुईटै पक्ष छ त्यसमा, यो उपचारमा जुन आउने छ नि, यो हामीलाई धेरै वर्ष त मानिसहरू उपचारमै नआइदिने, जाँचमै नआइदिने, थाहा पाएर पनि नआइदिने, यहाँले अघि एउटा शब्द प्रयोग गर्नुभएको थियो, समाजमा पनि अलिकति हेला गर्ने, हेप्ने, घृणा गर्ने यो अवस्था थियो, बिस्तारै यो कमी भएको छ यहाँले भन्नुभएको छ। अब यो अहिले उपचारमा जुन आउनेहरूको संख्या छ नि, उनीहरूको संख्याको सन्दर्भ त अघि हामीले यहाँ उल्लेख गर्यौं, उनीहरूले अब आइसकेपछि त्यसको प्रक्रिया के छ? अब डट्स लगायतका विभिन्न चाहिँ हामीले विधिहरू पनि अवलम्बन गरिरहेका छौं।
त हामीले जाँच गर्ने, जाँच गरेपछि रोग देखिसकेपछि हाम्रो 6,241 डट सेन्टर छ पुरै नेपालमा, होइन सो 6,241 भनेको एउटै वडामा पनि 2-2 वडा नै हुनसक्छ, होइन प्रत्येक पालिकामा प्रत्येक वडा वडामा हाम्रो डट सेन्टर छ र यो डट सेन्टरमा गइसकेपछि उहाँको तौल अनुसारको तौल गरिन्छ, अरू कुराहरू लाइक मास्क लगाउनु होला, घर परिवारमा बस्नु होला, लाइक भेन्टिलेसन भएको रुममा बस्नु होला भनेर सल्लाह पनि दिन्छन् ताकि रोग अरूलाई नसरोस् र तिनीहरूलाई त्यो सल्लाह दिँदै हामीले उपचारको लागि हामीले औषधि दिने गर्छौँ र यसमा ड्रग्स प्रविधि भनेको हो आँखै अगाडि स्वास्थ्य कर्मीले औषधि दिने भन्ने कुराहरू थियो, तर आजकल मान्छे बिजी हुने भयो जसले गर्दा यो पद्धति दुनियाँमा अब चाहिँ छैन, अब आँखै अगाडि दिन एकदमै गाह्रो छ किनकि मान्छेलाई आफ्नो डेली काम हुन्छ, काम गर्न जानुपर्ने हुन्छ, खानुपर्ने हुन्छ, त्यसले गर्दा आजकल हामीले 1 हप्तासम्मको औषधि उहाँले लिएर जाने र लगिसकेपछि फेरि अर्कोचोटि आउँदाखेरि त्यो सबै खाएका छ कि छैन, खोलहरू सबै देखाउने, घरकै अरू मान्छेहरूलाई यसलाई मोनिटर गर्नु है भनेर हामीले भन्ने गर्छौँ, होइन तर सकिन्छ भने अब नजिकै स्वास्थ्य संस्था छ भने डट्स नै जान्छौँ, तर त्यस्तो छैन भने 1 हप्तासम्मको असुविधा हुन्छ किनकि यो डट्स विधि अहिले दुनियाँमा सबै ठाउँमा यो गर्न गाह्रो भएकोले सबैतिर यस्तो व्यवस्था गर्दैछ। र अहिले फ्यामिली डट्स भनेको छ हाम्रो, होइन पहिला चाहिँ डट्स भनेको स्वास्थ्य संस्थामा गएर डट्स गर्ने थियो भने अहिले हामी फ्यामिली डट्समा जाँदैछौँ र हाम्रो गाइडलाइनमा आइ पनि सकेको छ, त्यो युपी पालिकामा को गाइडलाइनमा। सो फ्यामिलीमै एकजनालाई हामीले अलिकति ट्रेन गर्ने, यो कसरी औषधि दिनुपर्छ, कसरी मोनिटर गर्नुपर्छ, केही कम्प्लिकेसन्सलाई केही जटिलता देखियो भने कसरी यसलाई समाधान गर्नुपर्छ भनेर अलिकति हामी कुरा भन्ने फ्यामिलीकै मान्छेलाई र फ्यामिली नै डट्स गर्ने विधिलाई हामीले फ्यामिली डट्स भन्छौँ, जुन कि नेपालको लागि राम्रो पनि हो। पहिला चाहिँ एउटा कम्युनिटी डट्स पनि हामीले सुरु गऱ्यौँ तर कम्युनिटी डट्स चाहिँ त्यति राम्रो देखिएन, त्यस कारण हामी फ्यामिली डट्समा जाँदैछौँ र विश्वको अरू देशमा पनि यो फ्यामिली डट्सको प्रक्रिया सुरु भइसकेको।
डाक्टर साहब, अब अन्तिम जिज्ञासा, यहाँले यो सेवा उपचार सेवा मा पैसा लाग्दैन भन्नुभएको छ, तर फकार लगायतको जाँच गराउँदा अस्पतालमा भएका खर्चका कुराहरू क्षय रोगीहरूबाट आउने गरेको छ, समस्या भएकाहरूबाट आउने गरेको छ, त्यसै गरी अब पछिल्लो सर्वेक्षण पनि छ, हाम्रो राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षणले पनि नेपालमा 51% क्षयरोग प्रभावित र उनीहरूको परिवारलाई चाहिँ यसले आर्थिक भार पारेको भनेर भनेको छ। अब यो चाहिँ के हो, यो कसरी यो समस्या चाहिँ न्यूनीकरण गर्न सकिन्छ होला?
यो हजुरले एकदमै राम्रो क्वेसन गर्नु, पेसेन्ट कास्ट सर है, होइन यो लागत सर्वेक्षण हामीले भर्खर यही वर्ष हामीले सकाएका छौँ, मोस्ट अफ अल आज मन्त्रीज्यूले विमोचन गर्नुहुन्छ होला यसलाई। सो यो के हो भने अब अरू देशमा पनि छ, हाम्रोमा पनि छ, यो जाँचमा चाहिँ के छ भने नर्मली यो खकार जाँचमा त्यति खर्च त लाग्दैन, 100-200 रुपियाँ कतैतिर लाग्छन् भने कतै यो सरकारीमा त निशुल्कै हुन्छ, तर अरू जाँचहरू लाइक सिटी एमआरआईहरू कहिले काहीँ फोक्सो बाहिरको टिभी छ भने गर्नुपर्ने, बायोप्सी गर्नुपर्ने,
त्यसमा
अझै पनि कस्ट चाहिँ गइरहेको छ भने देखाएका छन्। यो हामीले बुझ्नुपर्ने हुन्छ र हामीले कस्ट जिरोमै जान्नुपर्ने, कारण सबै कस्ट जिरो भनेको इन्कमको 20% भन्दा कम लाग्नु भनेको हो, एकदमै जिरो त
होइन। धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख छाती रोग विशेषज्ञ डाक्टर नवीन प्रकाश शाह। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू राजु थापा र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।